र श्रोता पनि एसपिएस भिडियोमा तपाईँ सुन्नुहुन्छ नेपाली कार्यक्रम र प्रत्येक महिनाको पहिलो शनिबार चाहिँ आर्थिक सल्लाहकार विश्वास भट्टराई आज पनि हाम्रो साथमा हुनुहुन्छ। सेप्टेम्बर महिना पनि आइसक्यो, अब 2017 पनि सिद्धिन लागिसक्यो है। विश्वासजी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा।
नमस्कार।
त्यही अब सेप्टेम्बर आइसक्यो है, हामीले अब जनवरीदेखि कुरा गर्दै थियो अस्ट्रेलियाको घरभाव बारे है, अहिले पनि त्यही बहस चलि नै रहेको छ अस्ट्रेलियामा, कसैले घट्छ कसैले बढ्छ भनेर भनिरहेछ। तपाईँले मेलबर्नमा हुनुहुन्छ होइन, अक्सनमा अहिले त्यहाँ हुनुहुन्छ, ठ्याक्कै अक्सन भइरहेछ, कस्तो छ मेलबर्नमा अहिले, कस्तो छ स्थिति?
हजुर, त्यही त हिजो चाहिँ यो न्युज हेरेको थियो, म मेलबर्नमा आज यो हप्ता चाहिँ म मेलबर्नमा स्पेन्ड गरिरहेको छु। आज 3-4 अक्सनहरूदेखि मार्केटहरू पनि हामीले हेर्दैछौँ है। मेलबर्न चाहिँ एकदम स्ट्रङ मार्केट छ, फन्डामेन्टल्स धेरै राम्रो देखेँ हामीले, सिडनीभन्दा राम्रो देखेको छ मैले। सिडनीको 4 इयर्स 5 इयर्सको अगाडि अहिले मेलबर्नमा भाव देखिन्छ। अक्सनको बिडिङ कन्फिडेन्स, मान्छेहरूको पार्टिसिपेसन इज भेरी गुड, कन्टिन्युस एउटा पर्टिकुलर सबमा हामी आज आएछौँ, जहाँ कि अक्सर आफ्टर अक्सर 3 अन रो भइरहेछ। मार्केट एक्टिभिटी पनि एकदम बढी छ अनि बायर्स कन्फिडेन्स चाहिँ अपमोस्टमा देखाएको छ।
अनि के सबब हेरेर छ कि मेलबर्न सबैतिरै त्यस्तै छ?
होइन, हामीले यसो फोरकास्टिङ हेर्दाखेरि मेलबर्नमा प्राय यो मेलबर्न सिटी भन्दा बाहिर चाहिँ आउटस्कर्टहरू सबबहरूमा जस्तै क्रेगबर्न, पास्को बेल, तपाईँको ग्लेन रोय, सबै सबहरूमा हामीले एकदम युनिफर्म देखाएको छौँ, अल एक्रस द मेलबर्न
तर अपार्टमेन्टहरू चाहिँ मेलबर्न सिटीमा चाहिँ ओभर सप्लाई भन्ने भएको भन्ने खालको कुराहरू पनि आइरहेको थियो नि होइन।
मेलबर्नमा हामीले स्टडी गरिरहेको छौँ, एउटा फन्डामेन्टल डिफरेन्स हामीले के भेट्यौँ मेलबर्नमा भन्दाखेरि, जस्तै आई थिङ्क सिडनी र मेलबर्नमा के सबभन्दा बढी बिहेभियर डिफरेन्स के देख्यौँ भन्दाखेरि, मेलबर्नमा चाहिँ फर्स्ट टाइम बायरहरूले अपार्टमेन्ट लिभिङको कल्चर रहन्छ यहाँ चाहिँ होइन, उनीहरूलाई चाहिँ घरै भन्ने कल्चर छ। सिडनीमा चाहिँ हामीले त्यो ओभरकम गरेर फर्स्ट टाइम बायरले चाहिँ अपार्टमेन्ट किन्दा पनि ओके भन्ने किसिमको कन्सेप्ट देखाएको छौँ। मेलबर्नमा हामीले त्यो कन्सेप्ट नदेखा भएर अपार्टमेन्ट भन्दा पनि घर ल्यान्डमा चाहिँ अझ पनि डिमान्ड बढी देखाएको छौँ, त्यही भएर घरको डिमान्डमा चाहिँ अलिकति त्यो चाहिँ कम छ।
नेपालीहरूमा कस्तो छ? अब नेपालमा अब प्राय धेरै जसो अब घरमा बसेको भन्ने त्यो पनि हुन्छ होइन, अब गाउँदेखि सहर अपार्टमेन्टको त्यति बानी हुन, नेपालीहरूमा कस्तो छ अपार्टमेन्ट प्रति रुचि छ कि घर नै चाहिन्छ भन्ने छ कि जग्गा भएको कस्तो छ, तपाईँले कस्तो देख्नु भएको छ?
नेचुरली नेपालीहरूमा चाहिँ त्यो छ, तर इन जेनरलमा सबैमा त्यो त्यो होइन त्यो छ, तर मेलबर्नमा चाहिँ अलरेडी अरू जेनेरेसन पनि त्यो नभएको, नेपालीमा त नेचुरली नहुने भयो। नेपालीहरू चाहिँ जस्तै भने टाउन हाउस र घर भन्नेमा बढी हामी फेभर गर्छौँ होइन, अपार्टमेन्टमा चाहिँ हामी अलिकति कमै रिलक्टेन्टै हुन्छौँ भनौँ न।
अनि अब नेपाली कम्युनिटी बढ्दै जाँदा अस्ट्रेलियामा अब नेपाली रियल इस्टेट एजेन्टहरू, मोर्गेज ब्रोकरहरू अब सबै सबै अहिले भेटिन्छ होइन, तर त्यो पेसामा लागेकाहरूको संख्या बढ्दै गर्दा पनि अब हुन्छ नि, अब नेपाली भन्दैमा विश्वास गर्नुभन्दा पनि अब त्यो को राम्रो हो को होइन भन्ने अब कस छुट्याउनलाई अब टिप्सहरू एकचोटि दिनु, तपाईँको के छ विचार, मतलब राम्रो मोर्गेज ब्रोकर को हो होइन भन्ने, अब त्यो नेपाली भन्दैमा ट्रस्ट गर्नै हुन्छ कि कस्तो छ तपाईँको चाहिँ?
म चाहिँ त्यस्तो लाग्दैन, हेर्नुहोस् हामी संसारमा जे कुरा गर्दा पनि युनिड टु फाइन्ड द बेस्ट बेस्ट हो जे कुरा पनि, किनभने यो बिजनेस तपाईँको रियल इस्टेट होस् या मोर्गेज ब्रोकर होस् या जोसुकै होस्, मेरो विचारमा चाहिँ फन्डामेन्टली तपाईँले के हेर्नु पर्यो भन्दाखेरि कसको एडभाइसले गर्दाखेरि तपाईँलाई लङ टर्म बेनिफिट हुन्छ या सर्ट टर्म बेनिफिट हुन्छ भनेर हेर्नु पर्यो। एडभाइस इज द कि, नेपाली नै हुनुपर्छ भन्ने पनि छैन, तर मान्छेमा क्यापेबिलिटी हुनु पर्यो, नलेज हुनु पर्यो, एक्सपिरियन्स हुनु पर्यो। अनफोर्चुनेटली यो हाम्रो इन्डस्ट्रीमा चाहिँ सबभन्दा यो फाइनेन्स इन्डस्ट्रीमा भनौँ न, एउटा मलाई एकदम आई थिङ्क वाट्स रियली रङ भन्ने कुरा चाहिँ, अब जिन्दगीमा कामै नगरेको एक्सपिरियन्सै नगरेको मान्छेलाई होइन तपाईँले एक हप्ता कोर्स गर्दैमा रियल इस्टेट र मर्गेज ब्रोकिङको लाइसेन्स पाउने चाहिँ आई थिङ्क दिस अलि दुर्भाग्य भनौँ न यो फिल्डको। जब कि तपाईँको एउटा रेस्टुरेन्टमा तपाईँको ब्रेकफास्ट बनाउनको लागि सेफ पढालाई 4 वर्षको कोर्स चाहिन्छ कि होइन, तर यो सबभन्दा बिगेस्ट इन्भेस्टिङको लागि चाहिँ तपाईँलाई इन्ट्री ब्यारियर चाहिँ हाम्रो एकदमै कम छ कि अस्ट्रेलियामा होइन, त्यसले गर्दाखेरि खास त्यो गाह्रो भयो। तर मेरो विचारमा तपाईँको सबभन्दा कसरी पत्ता लाउने भन्ने कुरामा चाहिँ रिफरल, उहाँहरूसँग गएर आफैले इन्ट्रेक्सन गर्ने कुरा गर्ने, कोही पनि एउटाको भरमा नगर्नुहोस्, 3-4 स्टप एराउन्ड गर्नुहोस्, गएर कुरा गर्नुहोस्, मान्छेको नलेजहरूलाई नगर्नुहोस्, मान्छेले भनेको कुराहरूमा आजकल गुगल जस्तो इन्टरनेटबाट तपाईँले आफैले धेरै रिसर्च गर्न सक्छ, ड्यु डिलिजेन्स आफूले रिसर्च गर्नुहोस्, अलवेज उनीहरूले भनेको कुरालाई वेट गर्नुहोस्, अनि त्यहाँबाट चाहिँ तपाईँलाई बढी नलेज भएपछि तपाईँले मान्छेलाई मूल्याङ्कन गर्न सक्नुहुन्छ। तर तपाईँले कुनै पनि ठाउँमा इन्भेस्ट गर्ने हो भने इन्भेस्ट भनेको तपाईँको डिसिजनको लाइफको सबभन्दा ठुलो डिसिजन हो, फन्डामेन्टली के गर्नुपर्छ मेरो विचारमा भन्दाखेरि इन्भेस्ट अ लट अफ टाइम इन रिसर्च, द्याट्स द की.
अनि अब त्यो टिप्सको कुरा गर्दाखेरि अब तपाईँले अघि भनिहाल्नु रिसर्च गर्नु भनेर, तर के गिभ अवे त्यस्तो के हुन्छ? मतलब कोही रियल इस्टेटसँग कुरा गर्दाखेरि, फर इक्जाम्पल अब मर्गेज ब्रोकरबाटै सुरु गरौँ होइन, मर्गेज ब्रोकरसँग कुरा गर्दाखेरि अब त्यो मान्छे कतिको केपेबल छ छैन भनेर त्यो थाहा पाउनलाई सजिलो के 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 उपाय त्यस्तो के छ?
सजिलो चाहिँ तपाईँले न्यारो डाउन क्वेसन गर्नुपर्ने भने मर्गेज ब्रोकरसँग रियल इस्टेटसँग गर्ने कुराहरू तपाईँको प्रोपर्टीको बारेमा हो भने मर्गेज ब्रोकरसँग गर्ने कुराहरूमा लोनको बारेमा होइन, तपाईँको प्रपर्टीहरूको बारेमा, सबको बारेमा सोच्ने तिन चारवटा क्वेसन न्यारो डाउन गरेँ. त्यही क्वेसन दुई तिनवटा अरूलाई पनि सोध्ने अनि तपाईँले के फिडब्याक पाउनुहुन्छ होइन, अनि त्यसपछि तपाईँको त्यो एन्सर चाहिँ अगेन्स्ट अब आफूले ड्यु डिलिजेन्सली रिसर्च गरेर हेर्ने, फेरि त्यो कुराको कतिको क्रेडिबिलिटी छ, त्यो मान्छेको नलेज कति छ होइन. हामी चाहिँ खालि सिम्पली रेटले मात्रै ड्रिभन भए देखिन्छौँ कि, तर मेरो विचार रेट चाहिँ इट्स अन्ली वान कम्पोनेन्ट, तपाईँले होल एस्पेक्टले हेर्नुपर्छ. त्यही भएर अर्को कुरा के पनि हुन्छ भने जति बढी मान्छे भेट्नुहुन्छ, या जस्तै तपाईँले घरै किन्ने भने मर्गेज ब्रोकर एउटा पनि रिलाय नगर्नुहोस्, दसवटा मर्गेज ब्रोकर भेट्नुहोस्, तपाईँले हरेकबाट एउटा दुइटा एक्स्ट्रा कुरा त सिक्नुहुन्छ नि, त्यसपछि तपाईँले उनीहरूलाई मूल्याङ्कन गर्न पनि सजिलो भयो.
हजुर, अनि मर्गेज ब्रोकरहरूको चाहिँ सबभन्दा मेन कुरा चाहिँ अब तपाईँले उनीहरूलाई पैसा तिर्नु पर्दैन.
हजुर, एक्ज्याक्टली एक्ज्याक्टली. तपाईँको फर्स्ट कन्सल्टेसन तपाईँको कमिटमेन्टलाई केही पनि छैन, तपाईँलाई एउटा कस्ट त फ्री सर्भिस हुन्छ प्राय सबैको. यु आर वेलकम टु ट्राई एज मेनी एज यु लाइक.
र एक्चुली विश्वास चाहिँ अब सब प्रोफाइल बारे पनि कुरा गरिहालौँ होइन, अब अघि नै मेलबर्न बारे त अब कुरा गरिहालौँ, अरू अरू सबको बारेमा कुन चाहिँ आज कुन चाहिँ सब बारे
आज हेर्नु. म एउटा नयाँ मेलबर्नमा हामी नयाँ ल्यान्ड रिलिजकोमा गएको थियौँ है, आज हेर्न सब यहाँ ग्रिनवेल भन्ने एउटा पर्टिकुलर सब छ है, यो सिडनीबाट सरी सिडनी भन्नु आउँछ, मेलबर्न सिटी 24 किलोमिटर्स पर छ है. यो सबमा मलाई के राम्रो लाग्यो भने सिम्प्लिसिटी, सबै थोक यहाँ भर्खर बन्दैछ, मैले भने नि सिटीमा हाम्रो जस्तै 4 इयर्स अगाडि जे थियो त्यही छ, यहाँ चाहिँ टन्नै ल्यान्ड रिलिजर भइरहेछ. जेनरली अहिले ल्यान्डमा चाहिँ तपाईँले 10% डिपोजिट हालेर मस्ट अफ द ल्यान्ड सेटलमेन्ट चाहिँ तपाईँको नेक्स्ट जुन जुलाई अनवर्ड्स छ. यसलाई सबको नाम चाहिँ ग्रिन भेल हो होइन, फर्स्ट टर्म बायरलाई डिजाइन गरेको, नेक्स्ट रिजर्भ बायर भएको, लोकेसन स्कुलदेखि लिएर इन्फ्रास्ट्रक्चर पुगेको एकदम राम्रो सबब छ. यहाँ चाहिँ फर्स्ट टर्म बायरको लागि मेरो विचारमा इट्स अ भेरी ग्रोइङ सबब.
अब हामी श्रोताबिन कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग. प्रत्येक महिनाको पहिलो शनिबार चाहिँ आज पनि उहाँ हाम्रो साथमा हुनुहुन्छ तपाईँको प्रश्नहरूको जवाफ दिन. र एकचोटि प्रश्नबारे कुरा गर्दा हामीसँग केही हप्ता यता आएका प्रश्नहरू पनि एकचोटि सोध्न चाहन्छु विश्वासजी. र सबभन्दा पहिला त अब एकजना श्रोताले चाहिँ के भन्नुभएको छ भने उहाँको चाहिँ अब इन्ट्रेस्ट ओन्ली त्यो लिनलाई चाहिँ अब ब्याङ्कले डिक्लाइन गर्यो भनेर ऊ गर्नुभएको छ. अब के अर्को ब्याङ्कमा जाँदाखेरि त्यो अर्को ब्याङ्कले पनि डिक्लाइन गर्ने कति चान्सेस छ भनेर उहाँले सोध्नु भएको छ होइन, के छ?
अब फर्स्टली यो क्वेसन जानुभन्दा पहिला चाहिँ म एउटा के भन्नु, यो खालि जेनरल एडभाइसको मात्रै हो है, मैले उहाँलाई उहाँको पर्सनल सर्कमस्टान्सेसहरू बुझेर मैले एडभाइस केही पनि दिएँ होइन. होइन, अब रेसनल के हुन्छ भन्दाखेरि उहाँले किन इन्ट्रेस्ट एडभाइस लिनु भन्ने क्वेसनमा पहिला आउँछ कि ब्याङ्कहरू सबैले गर्ने कुरा त्यही हो. अब उहाँले आफू बस्ने प्रपर्टी लिनु भएको छ र इन्ट्रेस्ट अन्ली गर्नु भएको छ भने त्यहाँ क्वेसन मार किन हुन्छ नि, किन खोज्नु भयो इन्ट्रेस्ट अन्ली भन्ने कुरा आयो कि, किनभने इट्स भेरी अनयुजुअल होइन. जेनरली त्यो कुरामा चाहिँ धेरैले गर्न नखोजेको कारण पनि आई अन्डरस्ट्यान्ड वाइ, जब उहाँलाई रिपेमेन्ट स्क्विजले हो कि अफोर्डेबिलिटीको हिसाबले हो कि केले भन्न त्यो नथाहा एडभाइस दिन अलिकति गाह्रो हुन्छ. उहाँको लागि चाहिँ पहिला त्यो हामीले फन्डामेन्टल्स बुझ्नुपर्छ. त्यसको लागि चाहिँ उहाँको बेस्ट अप्सन चाहिँ मेरो विचारले आफ्नो मर्गेज ब्रोकर या फाइनेन्सियल एडभाइजर या कतालाई गएर एक्चुली कुरा गरेर के रेसनलले भएको हो अनि त्यस अनुसारको अनि स्ट्राटेजी बनाउन मिल्छ.
तर उहाँको मेनु चाहिँ कस्तो भने एउटा ब्याङ्कले डिक्लाइन गर्यो भने अरू ब्याङ्कले पनि डिक्लाइन गर्ने चान्स हुन्छ भन्ने जस्तो खालको क्वेसन हो.
यो कुरा चाहिँ रेस्पोन्सिबल लेन्डिङमा हो है भनेको कुरा, उहाँको पर्सनल सर्कमस्टान्सेस अनुसारको डिसिजन हो होइन. मोस्ट लाइकली एउटाले डिक्लाइन गर्यो भने अरूले पनि खास त्यही नै बेसिसमा इन्फर्मेसन छ भने त तपाईँको रिजल्ट त त्यही नै आउँछ जस्तो लाग्छ मलाई.
अनि के त्यो मतलब एउटालाई एप्लाई गरेको छ त्यो अर्कोलाई डिक्लाइन, त्यो क्रेडिट रेटिङ त्यस्तो खालको त फरक पर्दैन नि होइन?
हजुर, यसमा क्रेडिट रेटिङमा फरक पर्दैन. आई थिङ्क रेसनल र के भन्छ रेसनल मोटिभेसन इन्ट्रेस्ट अनि किन जाने भन्ने कुराको फन्डामेन्टलमा मात्रै इस्यु आयो.
अनि अब अर्को एउटा क्वेसन छ, यो चाहिँ त्यो जोइन्ट अकाउन्ट बारे प्रश्न छ होइन. उहाँले चाहिँ अब श्रीमान श्रीमतीको अकाउन्टमा त्यो मोर्गेज लिँदाखेरि हुन्छ नि अब यदि डिभोर्सको उसमा चाहिँ के हुन्छ भनेर त्यो लेख्नु भएको छ उहाँले होइन, के छ यसमा चाहिँ?
अब जेनरली कस्तो हुन्छ नि, हस्बेन्ड र वाइफको नाममा एकाउन्ट भन्न खोजे होमलोनको एकाउन्टको बारेमा कुरा गरे जस्तो लाग्छ मलाई.
होमलोन नै होला. हजुर
हजुर, किनभने नर्मल एकाउन्ट तपाईँको क्लोज गरेर फेरि सुरु गर्नु पर्यो. होमलोन पनि कस्तो हुन्छ, यदि जो हस्बेन्ड वाइफले लिनु भएको छ उहाँहरूको कुनै अनफोर्चुनेट अब भनौँ न के गरे डिभोर्स भएको छ भने जेनरली के हुन्छ, सेपरेसनको कुरा आउँछ, फ्यामिली कोर्टको कुरा आउँछ. त्यो फ्यामिली केयर अनुसार चाहिँ त्यो प्रपर्टी अब आइदर एउटा पार्टीले किनिन्छ या थर्ड पार्टीलाई बेचिन्छ. थर्ड पार्टीलाई बेच्यो भने तपाईँको अब लोन तिरिन्छ, बाँकी भएको पैसा अब उहाँहरूको फ्यामिली फ्यामिली कोड अनुसारको हुन्छ, होइन कुनै एउटा पार्टीले लिने हो भने पनि तपाईँको यो कुरा फ्यामिली कोर्टमा जान्छ। फ्यामिली कोर्टले सबै एसेटहरूको ओभरअल अनुसार कसले कसलाई तिर्नुपर्छ भन्ने हुन्छ, त्यसपछि अर्को पार्टीले उहाँको नाममा ट्रान्सफर गर्न मिल्छ। त्यो गर्नुभन्दा पहिला चाहिँ एउटा लिगल एडभाइस लिनु, मोस्ट अफ द केसेसमा यस्तो केसेसमा तपाईँलाई स्ट्याम्प ड्युटी पनि नतिर्ने पनि हुनसक्छ।
हजुर, अनि फाइनली अब अर्को एउटा लास्ट क्वेसन विश्वासजी, कि अब त्यो घरकै बारेमा छ यो पनि है, तर घरमा यसमा चाहिँ के छ भने त्यो अफ द प्लानको बारेमा सोध्नु भएको छ होइन। अफ द प्लानको अब घर बनाएको झन्डै 1.5 वर्ष हुन लागिसक्यो होइन, अहिलेसम्म घर बनाएको छैन होइन, हाम्रो अप्सन अब के कन्ट्राक्ट बन्द गर्ने अहिले मिल्छ कि मिल्दैन भनेर सोध्नु भएको छ, के छ?
अब यो धेरै कुरामा फरक पर्छ। फर्स्ट थिङ, अब तपाईँको स्टेट वाइज हुन्छ, तपाईँको पर्टिकुलर हरेक कन्ट्राक्टहरू ड्र गरेर डिफरेन्ट हुन्छ, त्यसले गर्दाखेरि यो एन्सर ठ्याक्क दिन गाह्रो हुन्छ। अनि त्यसपछि यो लिगल अप्सनको कुरा हो है, तपाईँले हामीलाई भन्दा यो एक्चुली आफ्नो कन्भेन्सर लिगललाई सोध्न बेटर होला। कतिवटा कन्ट्राक्टहरूमा तपाईँको सनसेट क्लज भन्ने हुन्छ, बेसिकली सनसेट क्लज भने के भन्दाखेरि, यदि त्यो उनीहरूले दिएको डेडलाइनभित्र तपाईँको प्रपर्टी नबनेको खण्डमा चाहिँ तपाईँले आफ्नो मनी रिटर्न गर्न सक्नुहुन्छ। तर यो एक्सर्साइज गर्नुभन्दा पहिला चाहिँ तपाईँले आफ्नो लिगल एडभाइस दिएर चाहिँ यसमा इम्पोर्टेन्ट हुन्छ।
के हुन्छ मतलब बनाएर नर्मली चाहिँ कस्तो प्रोसेस हुन्छ? अब 2 वर्षको लागि, अब 2 वर्षभित्र घर बनाउने भने तर बनाएको छैन भने के हुन्छ त्यो? मतलब
हजुर, त्यही सनसेट क्लज छ र त्यो सनसेट क्लजभित्र बढेन भने चाहिँ तपाईँले चाहिँ आफ्नो 10% डिपोजिट विथड्र गरेर तपाईँ कन्ट्याक्टबाट आउट हुन सक्ने अप्सन हुन्छ।
धेरै धेरै धन्यवाद विश्वासजी, अब आगामी महिना फेरि कुरा गरौँला।
धन्यवाद रिजेशजी।